नमस्कार, रेडियो भिजन 91.6 मेगाहर्जको तरङ्गमा कार्यक्रम भिजन भोइसमा सम्पूर्ण श्रोतालाई हार्दिक स्वागत छ। म कार्यक्रम प्रस्तुता माधव विद्रोही। श्रोता, यो कार्यक्रम प्रत्येक सोमबार बेलुकी 7:15 बजे टप 7 न्युज पछि सुन्न सकिनेछ। राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक विषयमा केन्द्रित रहेर विभिन्न पक्षहरू हाम्रा कार्यक्रमका शीर्षक हुनेछन्।
कोरोना भाइरसका कारण विश्व नै क्वारेन्टाइनमा बसिरहेको अवस्थामा नेपालले पनि पूर्व तयारीका कामहरूलाई गम्भीर ढङ्गले अघि बढाएको छ। तिनै तहका 761 सरकारले कोरोना विरुद्धको महाअभियानमा आआफ्नो क्षेत्रबाट कोरोना प्रतिरोधी अर्थात् पूर्व तयारीका कामहरू गरिरहेका छन्। यो अवस्थामा अन्तर्राष्ट्रिय सीमासँग जोडिएको स्थानीय सरकारहरू के गर्दैछन्, यिनै सन्दर्भमा कुराकानी गर्न रेडियो भिजन 91.6 मेगाहर्जको कार्यक्रम भिजन भोइसमा आज हामीले भारतीय सीमा नाकासँग जोडिएको भद्रपुर नगरपालिकाका नगर प्रमुख जीवन कुमार श्रेष्ठलाई निम्त्याएका छौँ। मेयर साहब, नमस्कार, कार्यक्रममा यहाँलाई स्वागत छ।
धन्यवाद छ माधव दाई।
कोरोना मुक्त नगर बनाउन के गर्दै हुनुहुन्छ?
सबैभन्दा पहिला त कोरोना भाइरसको संक्रमणबाट विश्वव्यापी जुन महामारीको रूप देखा परेको छ, यो अत्यन्तै दुःखदायी र तरियल्लो घटनाको रूपमा विश्वले सामना गर्नुपर्ने अवस्था आएको छ। र यसलाई, यसबाट जोगिनको लागि सबैभन्दा पहिला त सचेतनता नै प्रमुख विषय हो। र त्यस पछाडि यसको भौतिक र संरचनागत हिसाबले यसलाई कसरी मानव स्वास्थ्यलाई चाहिँ नै ध्यान दिन सकिन्छ भन्ने विषयमा केही थप व्यवस्थापनहरूको लागि हामीले निर्णय गरेर अगाडि बढिरहेको कुरा म निवेदन गर्न चाहन्छु। र यस सन्दर्भमा सबैभन्दा पहिला हामीले 22 गते भद्रपुर नगरपालिकाको विपद वातावरण समिति छ, जुन समितिका अध्यक्ष ममता लिम्बूको अध्यक्षतामा एउटा बैठक हामीले आयोजना गरेका थियौँ, जुन बैठकमा सामाजिक सङ्घ संस्थाका प्रतिनिधिहरू पनि त्यहाँ रहनुहुन्छ र उहाँहरू समेत बसेर हामीले त्यो विषयमा निर्णयहरू गऱ्यौँ। कोरोना भाइरसबाट जोगिनको लागि जनतालाई कसरी सचेत गराउने र कस्ता कस्ता प्रकारका सावधानीहरू अपनाउने, स्वास्थ्य कर्मीहरूलाई कसरी परिचालन गर्ने र यो विषयमा ध्यानाकर्षण गर्नको लागि हामीले पहिलो, सबैभन्दा पहिला 20 गते बैठक बस्यौँ र 20 गते फागुन बैठक बसेर भद्रपुर नगरपालिका अन्तर्गत चन्द्रगढी विमानस्थलमा एउटा त्यहाँ हेल्थ डेस्क राख्ने र त्यस्तै गरेर मेची किनार सीमा क्षेत्रमा 24 गतेबाट चाहिँ त्यहाँ हेल्थ डेस्क राखेर कोरोना भाइरससँगको संक्रमण जनतालाई नपरोस् र आगमन गर्नुहुने अन्य महानुभावहरूलाई पनि त्यो संक्रमणबाट जोगाउनको लागि हामीहरूले थर्मोगन सहितको स्वास्थ्य कर्मीहरूको टिमहरूलाई त्यहाँ हामीले चाहिँ स्ट्यान्ड बाई राखेका थियौँ र जसबाट बाहिरबाट आउन आगमन गर्ने महानुभावहरूलाई चेक जाँच परीक्षण गर्ने व्यवस्था हामीले मिलाएका छौँ।
यो सीमा क्षेत्रमा चाहिँ चेक जाँचको व्यवस्था कसरी गर्नुभएको छ?
सीमा क्षेत्र विशेष गरेर भद्रपुर नगरपालिकाको मेची नदीबाट चाहिँ नै प्रमुख प्रवेशद्वार पनि हो र अन्य द्वारहरूमा सुरक्षा निकायद्वारा उहाँहरूलाई मास्क प्रयोग गर्नको लागि त्यहाँ सीमाका प्रहरीहरूद्वारा चाहिँ सुसूचित गराउने कामहरू गरिएको छ र आवागमन गर्दाखेरि पनि मूलद्वार भएर मात्रै प्रवेश गर्नको लागि सामाजिक सचेतनताको लागि सूचनाहरू प्रभाव गर्ने लगायतका कामहरू हामीले गरेका छौँ सीमा क्षेत्रमा। र अहिलेसम्म हामीले सीमा क्षेत्रमा गरेको काम भनेको हेल्थ डेस्क राखेर चेक जाँच गर्ने कामै मात्रै गर्छ।
अहिले हामी रेडियो भिजन 91.6 मेगाहर्ज कार्यक्रम भिजन बसेका छौँ। हामीसँग कुराकानी गर्न भद्रपुर नगरपालिकाका नगर प्रमुख जीवन कुमार श्रेष्ठ हुनुहुन्छ। जीवन सर, खास गरी यो आपतकालीन क्वारेन्टाइनको पनि व्यवस्था भद्रपुर नगरले गरेको छ अरे, यो आपतकालीन क्वारेन्टाइन चाहिँ व्यवस्था कसरी गर्नुभएको छ?
आपतकालीन क्वारेन्टाइनको रूपमा सबैभन्दा पहिला त सेल्फ क्वारेन्टाइन, सेल्फ आइसोलेसन, सबैभन्दा सुव्यवस्थित आइसोलेसन र क्वारेन्टाइनको व्यवस्था हुन सक्दछ भन्ने कुरा हामी सबै नगरवासीले, सबै जनसमुदायले बुझ्न अत्यन्तै आवश्यक छ। किनभने जबसम्म हामीले सेल्फ क्वारेन्टाइन र सेल्फ आइसोलेसनको व्यवस्थापन हामीले गर्न सक्दैनौँ, तबसम्म हामीले यो कोरोना भाइरससँग चाहिँ नै को संक्रमणबाट जोगिन र जोगाउनको लागि हामी त्यति सहजै ढङ्गले चाहिँ नै सामना गर्न सक्ने अवस्था हाम्रो सामर्थ्य छैन। त्यसो भएको हुनाले त्यसतर्फ हामी सबैभन्दा पहिला सजग हुनुपर्दछ। त्यसको अलावा हामीले भर्खरै मात्रै जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा एउटा बैठक बस्यो, जसमा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत ज्यूको संयोजकत्वमा एउटा टिम बनाएर जोइन्ट भेन्चरमा भद्रपुर नगरपालिका क्षेत्रभित्रको एउटा क्वारेन्टाइन बनाउने गरी प्रारम्भिक चरणमा काम सुरुवात गरौँ भनेर हामीले कलबलगुरी प्रशिक्षण केन्द्र भद्रपुर 10 चाहिँ यो सुरुवात गऱ्यौँ र यसलाई व्यापक रूपमा नेपाली सेनाको अगुवाईमा यसलाई कार्यक्रमलाई अगाडि बढाउने र भद्रपुर नगरपालिकाको आर्थिक सहयोगमा जिल्ला रेडक्रस सोसाइटी चाहिँ खानेपानी चन्द्रगढी उपभोक्ता समिति लगायतको सङ्घ संस्थाहरूको सहयोगमा यसलाई चाहिँ व्यवस्थित गर्नको लागि लगभग 32 सयको क्वारेन्टाइन हामीले निर्माण गरेर लगभग कम्प्लिट अवस्थामा छ। स्वास्थ्यकर्मी नेपाली सेनाको तर्फबाट र स्वास्थ्य कार्यालय झापाको तर्फबाट स्वास्थ्यकर्मीहरूको उपलब्धता यस ठाउँमा हुनेछ। नेपाली सेना जनपद प्रहरी सशस्त्र प्रहरीको टिम पनि यसमा चाहिँ विभिन्न कामको लागि सहयोगी भूमिका निर्वाह गर्नेछ र यसमध्ये पनि महत्त्वपूर्ण कार्य चाहिँ भद्रपुर नगरपालिकाको नगर प्रहरी र नेपाली सेनाले मुख्य रूपमा कामहरू गरिरहेको छ र निर्माण कार्य र त्यहाँ चाहिँ बेड लगायतको सम्पूर्ण व्यवस्थाहरू, खानेपानीको व्यवस्था, सरसफाइको व्यवस्था लगायतका काम कुराहरूलाई व्यवस्थापन गरिसकिएको अवस्था जानकारी गराउन चाहन्छु।
यसो यो आपतकालीन क्वारेन्टाइनमा चाहिँ के हुन्छ, के गरिन्छ?
यसमा विशेष गरेर भाइरसद्वारा सङ्क्रमित व्यक्तिहरूको आशंका रहेका व्यक्तिहरूलाई राखिनेछ। यहाँ एउटा महिलाको वार्ड, एकापट्टि पुरुषहरूको वार्ड गरेर हामीले 32 चाहिँ निर्माण गरेका छौँ र त्यहाँ पिउने पानी, खाने व्यवस्था नगरपालिकाले बिछौनाहरू लगायतको व्यवस्था, पङ्खा, बिजुली बत्ती लगायतको सम्पूर्ण व्यवस्थापन नगरपालिकाको तर्फबाट गरेर त्यसलाई चाहिँ तयारी गरिएको छ। नेपाली सेना को चाहिँ गणै त्यहाँ उपस्थित भएर सेवामा जुटेको छ र अब हामीले कुनै पनि बेलामा सङ्क्रमित व्यक्तिहरूलाई त्यहाँ राखेर प्रारम्भिक उपचार गर्ने र उहाँहरूलाई थप उपचारको लागि हामीले आइसोलेसनमै राख्नुपर्ने यदि अवस्था आउने हो भने सुधार केन्द्रहरूमा, अस्पतालहरूमा यहाँबाट रिफरल गरेर उहाँहरूलाई चाहिँ सुरक्षित ढङ्गले त्यो ठाउँसम्म पुर्याउनको लागि खास गरेर यस क्वारेन्टाइनले चाहिँ अनुसन्धानको काम गर्नेछ। केही समय उहाँहरूलाई अब्जर्भेसनमा राखिनेछ, हेरिनेछ, बुझिनेछ र उहाँहरूको सङ्क्रमणको अवस्था झन् बढ्दै गयो, तीव्र हुँदै गयो भने उहाँहरूलाई चाहिँ अस्पतालमा लगेर उपचारको लागि पुर्याइनेछ।
जस्तो अब कुनै बिमारी लिएर आउने मानिस अथवा एम्बुलेन्स ड्राइभर अथवा कुनै नागरिकले पनि कुनै मान्छे चाहिँ शङ्कास्पद मान्छे लिएर आयो भनेपछि त्यसलाई चाहिँ तत्काल क्वारेन्टाइनमा राख्नुपर्ने अवस्थामा मात्रै यहाँ ल्याएर राखिन्छ अनि यहाँबाट चाहिँ एक दुई दिनमा चेक गरेर ठिक छ, अब घरमै क्वारेन्टाइनमा बस्दा हुनेछ भने घरतिरै पठाइन्छ, यही होइन?
हजुर हजुर, सबैभन्दा मेन कुरा त सबै क्वारेन्टाइनमा बस्नुको मतलब के हो भने सङ्क्रमणको शङ्का अत्याधिक छ, सङ्क्रमणको सम्भावना साह्रै धेरै छ र उहाँलाई अनुसन्धान गर्नै जरुरी छ। यदि गरिएन भने समाजमा त्राहीमामको अवस्था पनि बन्न सक्छ। त्यसो भइसके पछाडि चाहिँ जनमानसको सुरक्षाको लागि र उहाँहरूको चाहिँ जनतालाई भयभीत अवस्थामा चाहिँ पुग्न नपरोस् भन्नको लागि यो ठाउँमा चाहिँ क्वारेन्टाइनमा राखेर उहाँहरूलाई थप अनुसन्धानहरू गरिनेछ र चाहिँ उहाँसँग चाहिँ सङ्क्रमित व्यक्तिहरू जति हुन्छ उहाँहरूलाई सबैलाई नै हामीले चेक जाँच गर्ने व्यवस्था पनि यहाँ हामी मिलाउनेछौँ।
जस्तो नर्मल अवस्थामा मान्छे आयो, एउटा बिमारी लिएर आयो, ऊ नर्मल अवस्थामा छ भने उसलाई त घरमै सेफ क्वारेन्टाइनमा बस भनिन्छ नि, होइन?
सामान्य बिरामी, सामान्य ज्वरोलाई यहाँ हामी ल्याउँदैनौँ। सबै प्रकारका ज्वरोहरू चाहिँ कोरोना भाइरसका अथवा COVID-19 चाहिँ लक्षणहरू हुन् भनेर भन्न सकिँदैन। त्यसको प्रारम्भिक जाँचहरू अस्पतालहरू र स्वास्थ्य चौकीहरूबाट हुनेछ र त्यहाँबाट सिफारिस भएर 103 वा त्योभन्दा माथिको फरेनहाइट डिग्रीमा ज्वरो आयो भने त्यो सङ्क्रमणको अवस्था देखियो, त्यो देखिसके पछाडि चाहिँ उहाँलाई हामीले क्वारेन्टाइनको अवस्थामा ल्याउनुपर्ने हुन्छ र केही दिनको परीक्षण पछाडि उहाँमा यदि नर्मल आयो, फिभर घट्यो भनेदेखि बिस्तारै 13-14 दिन 15 दिनसम्म हामीले हेरिसके पछाडि उहाँमा नर्मल अवस्था आयो भने हामी त्यसबाट उहाँलाई मुक्त गरेर सेल्फ क्वारेन्टाइनमा, आइसोलेसनमा घरमै पनि पठाउन सक्छौँ।
भनेपछि यसलाई त हामीले पूर्व अस्पतालकै रूपमा लिनुपर्ने भएन,
उहाँहरूलाई घरमा राखेर समाजमा अझै त्यसबाट यदि सङ्क्रमणै भएको रहेछ भने त्यसले चाहिँ भयावह रूप लिन्छ, कुनै त्यसको सीमा हुँदैन, रोक्न पनि सकिँदैन। त्यो बेलामा धेरै मान्छेलाई सङ्क्रमण गरिसकेको हुन्छ र राज्यले थेक्न पनि सक्दैन, स्थानीय तहले पनि छेक्न सक्दैन। यो चाहिँ सम्भावना धेरै कम छ, योसँग लड्नको लागि, यसलाई चाहिँ मुकाबिला गर्नको लागि धेरै अप्ठ्यारो विषयवस्तु भएको हुनाले क्वारेन्टाइन मार्फत यस्तो विषयवस्तुहरूलाई रोकथाम गर्न सकिन्छ भन्ने प्रारम्भिक अस्पतालै भन्न सकिन्छ यसलाई, र यसबाट उपचार पनि पाउनुहुन्छ, यसबाट हामी अनुसन्धान पनि गर्न सक्छौँ, ल्याबको रूपमा पनि यसलाई चाहिँ हामीले बुझ्न सक्छौँ।
अब यो सँगसँगै मेची अञ्चल अस्पतालको चाहिँ क्षमता चाहिँ कस्तो छ, अब केही थप गर्नुपर्ने छ कि अथवा यसलाई अलिक व्यवस्थित गरेर गराउँदै हुन्छ के, यसमा चाहिँ के खालको पहल भइरहेछ?
सबैभन्दा पहिला कुरा त मेची अञ्चल अस्पताल व्यवस्थापन समितिको जिम्मेवारीमा हाम्रो नगरपालिकामा उपप्रमुखजी हुनुहुन्छ, हामी सोमनाथ पुर्तेल जिल्ला समन्वय समितिका प्रमुखजी हुनुहुन्छ, उहाँहरूको तयारी पनि मैले थोरै जानकारी प्राप्त गरेको छु। मेची अञ्चल अस्पताललाई को तलको सर्जरी वार्डलाई पूर्ण रूपमा त्यसलाई आइसोलेसन वार्डको रूपमा उहाँहरूले विकसित गर्नुभएको छ, कुनै पनि प्रकारको सर्जरी केसहरू अहिले उहाँहरूले भर्ना गरिराख्नु भएको छैन, अपरेसनका काम कुराहरूलाई स्थगित गर्नुभएको छ, र अहिले विशेष संवेदनशील भएर मेची अञ्चल अस्पतालले त्यस दिशामा काम गरिरहेको छ। लगभग नेपाल सरकारको तर्फबाट 10 पिपिई एप्रोन भनौँ, जसलाई चाहिँ स्वास्थ्य कर्मीहरूले सुरक्षा चाहिँ प्रयोग गर्ने स्वास्थ्य कर्मीहरूले प्रयोग गर्ने साधनहरू पनि नभएको कारणले गर्दा धेरै अप्ठ्यारो स्थिति जुन हुन्छ त्यसका लागि तयारी एकातर्फ त्यसरी हुँदैछ, चाहिँ आइसोलेसन वार्ड चाहिँ सर्जरी वार्डलाई पूर्ण रूपमा चाहिँ तयारी गरिरहेको र केही शङ्कास्पद व्यक्तिहरूलाई त्यहाँ अहिले आइसोलेसन वार्डमा 2-3 मान्छेहरू आइसोलेसन वार्डमा ट्रिटमेन्टको प्रक्रियामा हुनुहुन्छ, अनुसन्धानको चाहिँ निदानको लागि थप अनुसन्धानको लागि त्यहाँ प्रक्रियाहरू अगाडि बढिरहेको छ, र चाहिँ केही चेक जाँचको लागि केन्द्रमा हिजो 3 चाहिँ प्लेनबाट पठाइएको पनि छ, भद्रपुर नगरपालिका 1 वार्डबाट चाहिँ सङ्क्रमित हो कि भन्ने हिसाब किताबले 103 डिग्री ज्वरो पाएको हुनाले उहाँलाई चाहिँ त्यहाँ आइसोलेसनमा अहिले राखेर त्यहाँ ट्रिटमेन्ट चलिरहेको कुरा पनि छ, र मेची अञ्चल अस्पतालले खास गरेर आइसोलेसन वार्ड बनाएर अत्यन्तै जनताको लागि ध्यान दिइरहेको छ, र तर त्यतिले मात्रै पर्याप्त भएन, त्यहाँ हामीसँग थर्मोगन पनि पर्याप्त मात्रामा भएन, हामीसँग अहिलेको आवश्यकतालाई पुरा गर्नको लागि स्वास्थ्य कर्मीहरूको मात्रा पनि पर्याप्त मात्रामा भएन, र स्वास्थ्य कर्मीहरूलाई त्यस्तो सङ्क्रमित व्यक्तिको छेउछाउमा जानको लागि पनि पिपिईको व्यवस्था हुन सकेन, पर्सनल प्रोटेक्सन इक्विपमेन्टहरू पर्याप्त मात्रामा आवश्यक हुन्छ सङ्क्रमित व्यक्तिको छेउमा जानको लागि, र त्यो कुरा चाहिँ अब हाम्रो सरकारी तहबाट हामीले पुरा गर्न सकिरहेका छैनौँ, र त्यसलाई चाँडोभन्दा चाँडो चाहिँ व्यवस्थापन गर्न आवश्यक छ, र नभएदेखि सुरक्षा कर्मीहरूले पनि उपचारको लागि खट्नको लागि अत्यन्तै गाह्रो मानिरहेको परिस्थिति छ, र उहाँहरूलाई फोर्सफुल्ली त्यो ठाउँमा लगाउन पनि गाह्रो भइरहेको अवस्था छ।
जस्तो अब हाम्रो स्थानीय सरकारको तहबाट चाहिँ प्रदेश र सङ्घीय सरकारलाई पनि अवगत गराइयो होला नि त समस्या यस्तो छ के गर्ने भन्ने विषयमा?
निश्चय पनि प्रदेश सरकार पनि गम्भीर भएर सङ्घीय सरकार पनि गम्भीर भएर जनताको स्वास्थ्य जीवधनसँग संवेदनशील पनि छ, र यो क्षेत्रमा अब सरकार भन्नाले अमूर्त सरकार मात्रै भएर भएन, देशमा सरकारको विभिन्न अङ्गहरूमा विभिन्न संस्थाहरूमा विभिन्न कार्यालयहरूमा जो जस्तो ठाउँमा हामी जिम्मेवार छौँ, यो चाहिँ राष्ट्रिय स्तरको विपत्ति, यो महाविपत्ति हो, यो महाविपत्तिको बेलामा एकताबद्ध प्रयास र सार्थक प्रयासहरू हामी सबैले हाम्रो तर्फबाट सृजनात्मक रूपमा के गर्न सक्छौँ, एउटा सरकारी कर्मचारी भएको नाताले, एउटा जनप्रतिनिधि भएको नाताले, एउटा पत्रकार मिडिया कर्मी भएको नाताले, एउटा चाहिँ उद्यमी व्यवसायी भएको नाताले, यो सङ्कटमा हामीले कसरी यो सङ्कट मोचनलाई व्यवस्थापन गर्न सक्छौँ भन्ने कुरामा सबै लाग्नु जरुरी छ, र नगरपालिकाको तर्फबाट सङ्घीय सरकार प्रदेश सरकारलाई चाहिँ पटक पटकको बैठक बसेर हामीले चाहिँ ध्यानाकर्षण पनि गराएका छौँ, र कोरोना भाइरससँग सम्बन्धित भएर सरकारले जसरी हामीलाई चाहिँ सचेत बनाएको छ त्यसरी नै त्यसै समयमा हामीले भर्खरै मात्रै चैत्र 4 पनि नगर कार्यपालिकाको बैठक बसेर पनि त्यसलाई व्यवस्थापन गरेका छौँ, र हिजो मात्रै चैत्र 7 दिन हामीले नगर स्तरीय विपद व्यवस्थापन समितिको बैठक बसेर विभिन्न सङ्घ संस्थाहरू राजनीतिक दलहरू सबै वडाका वडाध्यक्षहरू कार्यपालिका सदस्यज्यूहरू पत्रकार राजनीतिक दलका साथीहरू समेत बैठक बसेर हामीले 20-22 बुदामा विभिन्न निर्णय गरेका छौँ, र त्यसलाई अडियो चाहिँ हामीले म्यासेज पनि बनाएर विभिन्न सङ्घ संस्था व्यक्तिसम्म पुर्याउने काम पनि गरेका छौँ, नगरपालिकाको फेसबुक पेज मार्फत र सार्वजनिक मिडियाहरूमा पनि त्यसलाई जानकारी गराउने कुराहरू पनि गरिरहेका छौँ, र आज 8 हो र 8 नै आज सायद हामीले चाहिँ तयारी गरिरहेका छौँ, सबै भद्रपुर नगरपालिका क्षेत्रभित्र समाजसेवामा जुट्नुभएका उद्यमी व्यवसायी सबै सङ्घ संस्थाहरूलाई एकै ठाउँमा भेला जम्मा गराएर सबैको चाहिँ आफ्नो यो बेलामा के योगदान हुन सक्दछ भन्ने कुराको समन्वयात्मक बैठक बसेर जिम्मेवारीहरूको बाँडफाँड गर्ने लगायतका विषयवस्तुहरूमा पनि नगरपालिका लाग्नेवाला छ र आजै सायद मलाई चाहिँ बैठक हुन्छ जस्तो मलाई लागेको छ। मैले कार्यालयलाई यो कुरा चाहिँ व्यवस्थापन गर्नुको लागि अनुरोध गरिसकेको छु।
अहिले हामी रेडियो भिजन 91.6 MHz कार्यक्रम भिजन बसेका छौँ। हामीसँग कुराकानी गर्न भद्रपुर नगरपालिकाका नगर प्रमुख जीवन कुमार श्रेष्ठ हुनुहुन्छ। मेयर साहब, खास गरी अहिले यो जब महामारी फैलिन्छ, जब चाहिँ राष्ट्रियमा एउटा सङ्कटको अवस्था आउँछ, त्यतिखेर चाहिँ अत्यावश्यक सामग्रीहरूको आपूर्तिमा चाहिँ समस्या आउने यस्तो खालको स्थितिहरू देखिन्छ, यो समस्या आउने खालको कुरालाई हामीले कसरी चाहिँ यसलाई नियमन गर्ने कुरा गरिरहेको छ?
सबैभन्दा पहिला म यो देशको नागरिक हुनको नाताले यो माटोमा परेको जति पनि सङ्कट हुन्छ, जति पनि महाविपत्तिहरू हुन्छ, जति पनि प्रकारका समस्याहरू हुन्छन्, सबैभन्दा पहिला देशलाई माथि राख्नु पर्यो। यो राष्ट्रिय समस्यालाई सबैभन्दा पहिला माथि राख्नु पर्यो। त्यस पछाडि मात्रै आफ्नो व्यक्तिगत स्वार्थ, आर्थिक लाभको स्वार्थ, अन्य कुनै प्रकारको स्वार्थ छ भने त्यस पछाडि मात्रै हो भन्ने कुराको बुझाइ सत्यताभित्र हामी सबै कोहीले सबैभन्दा पहिला दृढ निश्चित हुनुपर्दछ, त्यसभित्र प्रतिबद्धता व्यक्त गर्नुपर्दछ। र मलाई जहाँसम्म लाग्छ, एउटा सामान्यभन्दा सामान्य मास्क बनाउनको लागि हामी सक्षम छ, हामीले तयार गर्नु पर्यो। अब विभिन्न टेलर मास्टरहरू जति पनि पेसामा हुनुहुन्छ, घर घरमा मेसिनहरू, जसले हामीले सिलाइ मेसिनहरू राखेका छौँ, अब कपडा बजारबाट किन्ने र आफैले पनि बनाउन सुरु गर्नु पर्यो। र मास्कको आपूर्तिलाई व्यवस्थित गर्नको लागि हामीले लघु उद्यम नगर सङ्घलाई पनि हामीले अनुरोध गरेका छौँ र उहाँहरू मार्फत पनि केही चाहिँ यो मास्कहरू खरिद गर्ने र वितरण गर्ने कार्यहरू पनि गरिरहेको छ। विभिन्न विद्यालय, खास गरेर प्रज्ञा एकाडेमीले हिजो मात्रै चन्द्रगढी बजारमा 1500 बढी मास्क वितरण गरेको छ। अन्य जेसिस, भद्रपुर जेसिसले पनि यो मास्क लगायतको जनचेतनामूलक कार्यक्रमहरू गरिरहेको छ। यसरी सङ्घ संस्थाहरूले पनि आफ्नो ढङ्गले तर नगरपालिकाको स्वीकृति लिएर कोरोना भाइरसको यो सङ्क्रमणमा आपूर्ति व्यवस्थापनलाई व्यवस्थित गर्नको लागि विभिन्न सङ्घ संस्थाहरूको तर्फबाट पनि सहयोग भइरहेको छ। उद्यमी व्यवसायीहरू पनि यो ढङ्गबाट कुनै पनि चाहिँ प्रकारको नाफा आर्जन गर्ने हिसाब किताबले यो चाहिँ मौकामा चौका हान्ने भन्ने ढङ्गबाट लागिराख्नु भएको परिस्थिति भद्रपुरमा अहिले पाइएको छैन र अबका दिनमा पनि सबै उद्यमी व्यवसायीहरूसँग सम्पर्क छलफल गरेर अब हामी त्यस विषयमा निर्णय गर्नेछौँ र म यही कुरा यहाँहरूसँग राख्न चाहन्छु।
जस्तो अहिले औषधिजन्य सामग्रीहरूको आपूर्ति अवस्थालाई चाहिँ कसरी हेर्दै
स्वास्थ्य शाखा भद्रपुर नगरपालिकाको करे मात्रै 6 गते बैठक बसेको, त्यसलाई आवश्यक पर्ने एप्रोन, थर्मोगन लगायतका चिजहरू, चेक जाँच गर्नुको लागि आवश्यक चिजहरू र त्यसमा प्रयोग गर्ने ग्लोभ्सहरू, मास्कहरू कसरी व्यवस्थापन गर्न सकिन्छ भनेर सङ्घीय प्रदेश सरकारसँग पनि हामीले अप्राप्त वस्तुहरूलाई, सामग्रीहरूलाई कसरी उपलब्धता हुन सक्दछ भन्ने कुराको लागि माथिल्लो निकायहरूसँग पनि सम्पर्क गरिरहेका छौँ र यसका ठुला ठुला सप्लायर्सहरूसँग पनि हामीले अनुरोध गरिरहेका छौँ र नगरपालिका यो विषयमा सचेत भएर कार्यालयलाई पर्याप्त मात्रामा निर्णय समेत गरेर निर्देशन गरिएको छ र नगरपालिकाले कुनै पनि कस्टमा त्यस्ता सामग्रीहरू तत्काल खरिद गर्नको लागि निर्देशन गरिसकेको छ र हामी सायद मलाई लाग्छ चाहिँ औषधिजन्य र प्राविधिक सामग्रीहरू चाहिँ तत्काल व्यवस्थापन गर्नको लागि चाहिँ अलिक जोडबल गर्नुपर्ने आवश्यकता छ। अहिले अभाव देखिन्छ, त्यसलाई चाहिँ कसरी पुरा गर्ने हो त्यो चाहिँ अलिकति चुनौतीको विषय नै भइरहेको छ। हामीसँग आर्थिक व्यवस्थापन छ तर सामग्रीको उपलब्धता छैन, त्यसलाई उपलब्धता गराउनको लागि सम्बन्धित निकायहरूको समयमै ध्यान जान जरुरी छ भन्ने अनुरोध पनि गर्न चाहन्छु।
अहिले हामी रेडियो भिजन 91.6 MHz कार्यक्रम भिजन बसेका छौँ। हामीसँग कुराकानी गर्न भद्रपुर नगरपालिकाका नगर प्रमुख जीवन कुमार श्रेष्ठ हुनुहुन्छ। जीवन सर, खास गरी कृत्रिम अभाव र मूल्य वृद्धिको रोक्नको लागि चाहिँ हामीले के कस्तो खालको चाहिँ संयन्त्र अप्नाएका छौँ?
सबैभन्दा पहिला त हामीसँग नगरपालिका उपप्रमुखज्यूको संयोजकत्वमा अनुगमन समिति पनि छ। बजार अनुगमन अगाडि बढाउनको लागि विभिन्न कार्यालयहरू, नाप्तोल कार्यालय लगायतका कार्यालय, प्रहरी प्रशासन समेतको एउटा समिति छ, त्यसलाई सक्रिय बनाउनको लागि हामीले जोड गरेका छौँ र बजारमा हामी विभिन्न पटकमा जस्तो खाद्य पदार्थको दोकानहरू, किराना पसलहरूलाई हामीले हेरिरहेका छौँ, औषधि पसलहरूलाई हामीले हेरिरहेका छौँ र उहाँहरूले कुनै पनि प्रकारको यो बेलामा चाहिँ आपूर्ति व्यवस्थापनलाई अप्ठ्यारो बनाउने काम नहोस् भनेर उहाँहरूलाई चाहिँ छलफल गराउने वाला पनि छौँ र हामीले यो सार्वजनिक सूचना मार्फत यो आपूर्ति व्यवस्थापनलाई चुस्त दुरुस्त व्यवस्थित राख्नको लागि सम्पूर्ण उद्यमी व्यवसायीहरूलाई हामीले अनुरोध पनि गरेका छौँ।
अब यो दमकल र स्वास्थ्य र सवारी साधन र स्वास्थ्य कर्मीहरूको चाहिँ व्यवस्थापन खास गरी एकैचोटि चाहिँ कुनै खालको स्थिति बनो भने त्यतिखेर चाहिँ सङ्कट पर्छ होला। त्यतिखेर चाहिँ स्थानीय क्षेत्र निजी क्षेत्रका पनि कतिपय औषधालयहरू छन् होइन, कतिपय अस्पतालहरू छन्, यी सबैलाई समन्वय गरेको हाम्रो चाहिँ तयारी कस्तो भइरहेको?
मेची अञ्चल अस्पताल लगायतको सबै टिमहरूको विपद व्यवस्थापन समितिमा त्यसको चाहिँ पदेन सदस्य रहने व्यवस्था छ र हिजो मात्रै हामीले यस सम्बन्धसँग सम्बन्धित डिटेलमा धेरै निर्णयहरू गरेका छौँ र हामीले अनुरोध गरिसकेका छौँ घरबाट बाहिर ननिस्कनको, आवश्यक कामकाज बाहेक घरबाट बाहिर ननिस्कन, असम्बन्धित व्यक्तिहरूसँग सम्पर्क नगर्न, सम्पर्क गर्नै पर्यो भने पनि मास्क प्रयोग गरेर टाढैबाट सम्पर्क गर्न, फोहोर पदार्थहरू खेलाइसकेपछि चलाइसके पछाडि पटक पटक साबुन पानीले हात धोएर एन्टिभाइरस अल्कोहोलिक भाइरस क्लिनरहरूद्वारा चाहिँ आफ्नो हात गोडाहरूलाई र आफ्ना घरहरूलाई सफासुग्घर राख्नको लागि हामीले चाहिँ अनुरोध गर्ने कुराहरू पनि गरेका छौँ। हाट बजारहरूमा भिडभाड गर्नको लागि चाहिँ नगर्नको लागि पनि हामीले अनुरोध गरेका छौँ। सरकारी कार्यालय नगरपालिकाबाट जारी गरिने विभिन्न प्रकारका सेवा सुविधाहरू, वडा कार्यालयबाट प्रदान गरिने सेवा सुविधाहरूलाई चाहिँ हामीले भिड वडा कार्यालयहरूमा पनि भिड नहोस् अनावश्यक भनेर त्यसलाई कम गर्नको लागि वडा कार्यालयबाट नाता प्रमाणित जग्गा नामसारी सिफारिस लगायतका सिफारिसहरूलाई यदि हामीले लगातार चलाइरह्यौँ भने त्यसबाट मालपोत कार्यालय पनि प्रभावित हुने, त्यसबाट जिल्ला प्रशासन कार्यालय पनि प्रभावित हुने भएको हुनाले हिजोको बैठकबाट हामीले यस्ता प्रकारका जसले नागरिकहरूको भिडभाडलाई बढीभन्दा बढी गराउँछ र सङ्क्रमित व्यक्तिहरूबाट बढीभन्दा बढी सङ्क्रमण हुन सक्ने सम्भावनाहरू जुन कुरा हुन्छ त्यसलाई नियन्त्रण व्यवस्थापन गर्नको लागि सिफारिस जस्ता चाहिँ अत्यावश्यक बाहेक अन्य चाहिँ सेवाहरूलाई वडा कार्यालयबाट पनि बन्द गरिसकेका छौँ र यो ढङ्गबाट अहिले हामीले कामहरू गरिरहेका छौँ। र म यहाँलाई जानकारी के गराउँ भने मेची अञ्चल अस्पतालले आइसोलेसन वार्ड बनाउनको लागि एउटा तालिम भवन छ, त्यसको पनि चाहिँ लगत इस्टिमेट गरेर प्रदेश सरकारसँग पठाइसकेको छ। मलाई जहाँसम्म लाग्छ अत्यन्तै व्यवस्थित आइसोलेसन वार्ड बनाउने काममा लागिसकेको छ, त निजी क्षेत्रलाई ठेकापट्टामा चाहिँ काम दिइसकेको, अमानतमा काम दिइसकेको हुनुपर्छ भन्ने नै मैले अनुमान गर्छु। त्यसको अपडेट न्युज मसँग त छैन, तर पनि अब मेची अञ्चल अस्पताल, भद्रपुर नगरपालिका, जिल्ला प्रशासन कार्यालय, वडा प्रहरी कार्यालय लगायतसँग सबै सुरक्षा तहसँग हामी सम्पर्कमा छौँ र नेपाल सरकार, सङ्घीय सरकारले हिजो मात्रै सम्माननीय प्रधानमन्त्रीज्यूले सम्बोधन गर्नुभएको विषयवस्तुसँग पनि हामी संवेदनशील भएर होटल, उद्योग, कल कारखाना जहाँ जमघट मान्छेहरूको बढी हुन्छ त्यसलाई चाहिँ अहिले चाहिँ कामलाई स्थगित राख्ने हो कि भन्ने तहबाट पनि हामीले त्यो ढङ्गको निर्देशन पनि हामीले गर्न खोजिरहेका छौँ। यसो भइसके पछाडि कमसेकम पनि यस्तो बेलामा हामीले केही दिन सावधानी अपनाउँदा, केही दिन कुनै थप समस्या बेहोर्दा दीर्घकालीन रूपमा समाजलाई बचाउन सकिन्छ, देशलाई बचाउन सकिन्छ, नागरिकलाई बचाउन सकिन्छ भने सबैलाई धैर्य धारण गर्नु, यस्तो बेलामा सबैको एकाकार सामूहिक प्रयत्न हुनको लागि हामीले अनुरोध पनि गरेका छौँ। 22 बुँदामा हामीले निर्णय गरेका छौँ, त्यो 22 बुँदामा धेरै कुराहरू समेटिएको छ भन्ने कुरा म अनुरोध गर्छु।
जस्तो अहिले पनि तलका कतिपय वार्डहरू छन् अलि टाढा टाढा रहेको, जस्तो भद्रपुरको 1, 2, 3 नम्बर वार्ड होइन, यो सदरमुकामदेखि अलि टाढा छ, त्यहाँ चाहिँ त्यस्तो खालको स्थिति बन्यो भने हामीले त्यहाँबाट चाहिँ क्विक रेस्पोन्स गरेर लिएर आउने खालको सिस्टमहरू के विधि अप्नाएका छौँ?
सबैभन्दा मेन कुरा त हामीले वडा समितिको बैठक, वडा स्तरीय विपद व्यवस्थापन समितिको बैठक र हामीले योभन्दा अगाडि नै विपद वातावरण तथा वन समिति भन्ने विषयगत समिति हाम्रो नगरपालिकामा छ, त्यस मार्फत नेपाल रेड क्रस सोसाइटी लगायतका संस्थाहरूद्वारा, विज्ञ प्रशिक्षकहरूद्वारा प्रशिक्षण गराएर प्रत्येक वार्डमा स्पेसल टास्क फोर्स, यो चाहिँ सामुदायिक विपत्तिहरूमा कसरी चाहिँ अगाडि बढ्न सकिन्छ भन्ने केही युवाहरूको दस्ताहरू पनि हामीले अलरेडी कमिटी निर्माण गरेर, गठन गरेर तयार गरेका छौँ र वडाध्यक्षको अध्यक्षतामा एउटा चाहिँ नै विपद व्यवस्थापन समिति पनि छ, त्यसको वडा समितिको बैठक पनि छ, उहाँहरूले तत्कालै आजै भोलि गएर बैठक बसेर यसलाई व्यवस्थापन गर्दै गरेको अवस्था, हिजो मात्रै हामीले निर्देशन गरेका छौँ, सबै वडाहरूको बैठक बसेर यसमा चाहिँ तदारुकताका साथ र सबै वडा समितिका सदस्यहरूलाई पनि आफ्नो नगरपालिकाको सामाजिक सञ्जाल मार्फत ग्रुप मेसेजिङ गर्ने लगायतका काम कुराहरू सम्पन्न गरिसकेका छौँ। सायद सूचना पर्याप्त मात्रामा पुगिसकेको हुनुपर्दछ।
जस्तो अब अहिले यो महामारीको समस्या छ होइन, यतिखेर चाहिँ भद्रपुर नगरपालिका अलिक संवेदनशील ढङ्गले जुटिरहेको छ, सदरमुकामको क्षेत्र पनि हो, अञ्चल अस्पताल पनि यहीँ भएको र सीमा क्षेत्र पनि यहीँ भएको कारणले अलिक गम्भीर ढङ्गले जुटिरहेको अवस्था छ। यो अवस्थामा चाहिँ तत्काल कुनै खालको क्विक रेस्पोन्स गर्नुपर्ने, क्विक त्यसलाई चाहिँ गर्नुपर्ने हुँदाखेरि चाहिँ हामीले त्यस्तो एउटा कुनै टिम बनाएर केही काम गरे
अहिले त खास गरेर हामीले जिल्ला विपद व्यवस्थापन समितिको प्रमुखको रूपमा जिल्ला प्रशासन कार्यालयका प्रजीय हुनुहुन्छ, उहाँको अगुवाईमा नेपाली सेनालाई चाहिँ अग्रता दिने गरी हामीले यो क्वारेन्टाइनमा व्यवस्थापन गरेका छौँ, टिम व्यवस्थापन गरेका छौँ। स्वास्थ्य कार्यालय झापाको टिम पनि त्यहाँ, स्वास्थ्य कर्मीको टिम पनि त्यहाँ व्यवस्थापन गरेका छौँ। टोलीले कुनै पनि बेलामा त्यसको त्यो यो सबै संयोजन, यो क्वारेन्टाइनको व्यवस्थापनको सबै संयोजनको जिम्मेवारी चाहिँ एउटा उपसमिति बनाइएको छ, जसको चाहिँ संयोजकमा प्रमुख प्रशासकीय अधिकृत तुलसीबहादुर श्रेष्ठ भद्रपुर नगरपालिकाका कार्यकारी प्रमुख हुनुहुन्छ र उहाँ चाहिँ संयोजक हुनुहुन्छ र यो व्यवस्थापन लगभग सकिएको छ र अब प्राविधिक पक्षका काम कुराहरू चाहिँ मा जे जति अगुवाई गर्नुपर्ने हुन्छ, सुरक्षा लगायतका काम कुरामा अगुवाई गर्नुपर्ने हुन्छ, यसको लागि चाहिँ यो फ्याक्टरलाई हेर्नको लागि, यो तथ्यलाई हेर्नको लागि चाहिँ नेपाली सेनाले नै अग्रता प्रदान गर्ने गरेको एउटा टिम त्यसैले हेर्छ। नगर प्रहरी पनि तयार छ, नगरपालिकाका सबै जनप्रतिनिधिहरूलाई पनि यो विषयको संवेदनशीलतालाई बुझेर सबैले चाहिँ यो काममा जुट्ने नै प्रतिबद्धता हिजो मात्रै हामीले निर्णय गरेका छौँ।
जस्तो यहाँले महत्त्वपूर्ण निर्णयहरू गर्नुभएको छ र आम नगरवासीलाई भद्रपुर नगरपालिका के भन्न चाहन्छ?
समग्रमा र अन्त्यमा म के भन्न चाहन्छु भने यो देश मात्रै होइन विश्वव्यापी रूपमा मडारिएको यो चाहिँ जुन कोरोना भाइरसको यो संक्रमण छ, यो संक्रमणबाट बच्नको लागि सबैभन्दा पहिला सचेत अहिले केही समयको लागि कोही पनि नागरिक एक अर्काको सम्पर्कमा बढीभन्दा बढी हिजोको दिनमा सम्पर्क थियो, आगामी दिनमा पनि फेरि सम्पर्क गर्न सकिन्छ, तर जुन बेलामा लागिसक्छ त्यो संक्रमित भइसकिन्छ त्यो बेलाबाट हामी डराएर केही हुनेवाला छैन, उपचार गर्छु भनेर केही हुनेवाला छैन। त्यसकारणले कुनै पनि संक्रमणबाट बच्नको लागि सावधानी अप्नाउनु बाहेक हामीसँग अर्को उपाय चाहिँ हामीसँग छैन। त्यसो भएको हुनाले सबैभन्दा पहिला संक्रमणबाट बच्नको लागि टाढा रह, सम्पर्क संक्रमित व्यक्तिहरूको छेउछाउमा नजाने र फोहोर वस्तुहरू र घरलाई सरसफाई गर्ने लगायतको काममा सबैले चाहिँ जोडबल गरेर यसमा अत्यन्तै ध्यान दिनु पर्यो। यदि कसैलाई रुगा लाग्यो, कसैलाई खोकी लाग्यो, लाग्ने बित्तिकै उहाँले आफ्नो सेल्फ क्वारेन्टाइन व्यवस्थापन गर्नुपर्छ, तत्कालै व्यवस्थापन गर्नुपर्दछ। गरिएन भने त्यसबाट परिवार आक्रान्त बन्छ, समाज आक्रान्त बन्छ र अन्त्यमा केही भएन भने राज्यले नै हामीले त्यसलाई चाहिँ नियन्त्रणभित्र लिनुपर्ने हुन्छ, उपचारको क्राइटेरियाभित्र उहाँलाई ल्याउनु पर्ने हुन्छ। त्यसो भएको हुनाले अहिले नै हामीले सेल्फ क्वारेन्टाइन र सेल्फ आइसोलेसन प्रत्येक घर घरमा यो सावधानीका साथ अगाडि जानको लागि म नगरवासीहरूलाई विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु र सम्पूर्ण व्यक्ति, सम्पूर्ण समाज, सम्पूर्ण उद्योगी, व्यवसायी, राजनीतिक दल, मिडियाकर्मीहरू, हामी सबै सेना प्रहरी सबै एकजुट बनेर यो संक्रमणबाट, यो चाहिँ सङ्कटकालीन अवस्थाबाट, यो चाहिँ महाविपत्तिबाट हामी जोगिनको लागि एकताबद्ध प्रयास गरौँ। यसमा कुनै जात, कुनै धर्म, कुनै सम्प्रदाय, कुनै राजनीतिक विचारले यसमा चाहिँ घर गर्नु हुँदैन भन्ने कुरा सबैसँग म अनुरोध गर्न चाहन्छु।
जस्तो यो महामारीको, यो राष्ट्रिय विपत्तिको महाअभियान जुन हामी कोरोना विरुद्धको महाअभियानमा लागेका छौँ, यो महाअभियानमा विभिन्न स्टेक होल्डरहरू छन् होइन, खास गरी औषधिको क्षेत्रमा काम गर्ने विभिन्न औषधि चाहिँ डिलरहरूदेखि लिएर औषधि व्यवसायहरूसम्म, अस्पतालहरूदेखि लिएर स्वास्थ्य क्लिनिकहरू सम्म, त्यस पछाडि चाहिँ यो दैनिक उपभोग्य सामग्रीको सप्लाई गर्ने डिलरहरूदेखि लिएर सामान्य विक्रेताहरूसम्म, यी सबैलाई हामी नगरपालिकाको तर्फबाट के भन्न चाहन्छौँ?
सबैले यो कोरोना भाइरसबाट हुने संक्रमणबाट मानिसहरूलाई भयभीत बनाएको छ, भयभीत भएको बेलामा मानिसहरूलाई अझै भयभीत बनाउने, थप पीडा दिने काम हाम्रो धर्म पनि, हाम्रो संस्कार पनि होइन, हाम्रो संस्कृति पनि होइन। हामीहरू यस्तो संस्कार संस्कृतिबाट हुर्केका छौँ कि कसैलाई सानोभन्दा सानो विपत्ति पर्यो भने हामी एकजुट एक अर्कालाई हेल्प गर्छ। राष्ट्र नै अहिले सङ्कटको घडीमा छ, अप्ठ्यारो अवस्थामा छ, समाज नै अहिले चाहिँ एकदम गतिहीन बन्ने अवस्थामा छ, आर्थिक अवस्था पनि कमजोर बन्दै जाने अवस्था छ, रोगी बिरामीहरूको संख्याको संक्रमण नेपालमा भित्रिने सम्भावनाहरू छ। यो सबै सम्भावनाहरूबाट हामीले यस्तो सङ्कटको बेलामा चाहिँ सबै व्यापारी, उद्यमी, यो औषधि व्यवसायीहरू सबैले एकजुट बनेर यसमा चाहिँ नाफा भन्दा पनि देश र बाँच्यो भने फेरि आगामी दिनमा पनि हामी कमाउन सक्छौँ, हामीले अरू दिन पनि काम गर्न सक्छौँ भन्ने कुराको भावनाबाट ओतप्रोत भएर यो कार्यक्रममा हामी सबै एकजुट बनौँ भन्ने नै अनुरोध गर्न चाहन्छु। सबै सचेत बन्नु पर्दछ र सबैले सहयोग गर्यो भने यो चाहिँ यसलाई सङ्कटलाई हामी पार लाउन सक्दछ।
हस्, मेरो साहब यहाँले महत्त्वपूर्ण समय दिनु र महत्त्वपूर्ण जानकारीहरू पनि दिनुभएको छ, यसलाई म रेडियो भिजनको तर्फबाट हार्दिक आभार व्यक्त गर्न चाहन्छु।
धन्यवाद छ माधव विद्रोही दाई, रेडियो भिजन 96.6 ले यो हाम्रो विचारलाई यो अहिलेको समसामयिक अवस्थालाई जनसमक्ष उजागर गर्ने जुन अवसर दिनुभएको छ रेडियो भिजन परिवारलाई यहाँ मार्फत हार्दिक धन्यवाद दिन चाहन्छु र सम्पूर्ण नगरवासीलाई यसको संवेदनशीलतालाई महत्त्व दिएर आफ्नो जीवन र समाजलाई अनि राष्ट्रलाई हामीले चाहिँ अहिले स्वस्थ सुस्वास्थ्य राख्नको लागि हाम्रो योगदान अत्यन्तै जरुरी छ सबै गम्भीर भएर लागि परिदिन हुनको लागि म अनुरोध गर्न चाहन्छु
रेडियो भिजन 91.6 MHz कार्यक्रम भिजन भोइसमा आज हामीले मधुपुर नगरपालिकाका नगर प्रमुख जीवन कुमार श्रेष्ठसँग कुराकानी गऱ्यौँ वास्तवमै नगरवासीलाई नगर प्रमुखले भन्नुभयो कि हामी जिम्मेवार भनेर आफ्नो क्षेत्रमा जुट्ने हो र आफ्नो क्वारेन्टाइन आफैले गर्ने हो भने चाहिँ स्व नियमन आफैले गर्ने हो भने यो रोगबाट हामी टाढा रहन सक्छौँ र हामी स्वस्थ रहन सक्छौँ भन्ने कुरा जानकारी गराउनु भयो
हस्त श्रोता आजलाई भिजन भोइस यति नै यो कार्यक्रम कस्तो लाग्यो तपाईँ आफ्ना प्रतिक्रियाहरू रेडियो भिजनको इमेल वा फेसबुक पेज वा फोन नम्बर 0235455013 सुझाव प्रतिक्रिया पठाउन सक्नुहुनेछ यो कार्यक्रम संसारैभरि www.radiovision.com.np पनि सुन्न सक्नुहुनेछ श्रोता फरक विषय वा प्रसङ्गसहित अर्को सोमबार भिजन भोइसमा भेट हुनेछ आजलाई म कार्यक्रम प्रस्तुता माधव विद्रोही यहीँ बिदा माग्दैछु हस् त नमस्कार